بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان هذا القران يهدي للتي هي اقوم سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم یہ ماہ قرآن ہے ماہ صیام ہے ماہ رمضان ہے تو روزوں کا اس میں حکم ہے اور اس ماہ کا تعارف اللہ تعالیٰ نے قرآن سے کیا ہے شہر رمضان الذی انزل فیہ القرآن فرمایا تو اس لیے قرآن سے اس کا خاص تعلق ہے آیت پاک جو پڑھی گئی اس میں اللہ پاک فرماتے ہیں ان ھذا القرآن یہ قرآن یہدی للتی ہی اقوم اس راستے کی رہبری کرتا ہے جو اقوم ہے اقوم کو اردو میں ایک لفظ میں سمجھا نہیں سکتے اس کو ذرا پھیلا کر بولنا پڑتا ہے جو راستہ قریب کا ہو امن والا ہو سیدھا ہو یہ سب معنی اس میں آتے ہیں انسان کہیں بھی جانا چاہتا ہے تو راستے کے تعلق سے معلومات کرتا ہے کون سا قریب کا ہے کون سا دور کا ہے کون سا اچھا ہے کون سا اچھا نہیں ہے کون سا پر امن ہے اور کون سا پر خطر ہے یہ اور اس طرح کی باتیں راستے کے تعلق سے انسان معلوم کرتا ہے تو اللہ جل جلالہ نے اپنی طرف سے بھی فرما دیا ان ھذا القرآن یہدی للتی ہی اقوم یہ وہ قرآن ہے جو اس راستے کی رہبری کرتا ہے جو راستہ سیدھا بھی ہے قریب کا بھی ہے صحیح بھی ہے درست بھی ہے ساری چیزیں اس میں ایک حدیث پاک ہے بہت انمول حدیث ہے اس میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے قرآن پاک کے تعلق سے ایک ایک بات الگ 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 فرمائی ہے اس لیے اس کو ذرا توجہ سے سنیں اور ابتدائی اس حدیث کی اس طرح ہوتی ہے حضرت سیدنا علی رضی اللہ عنہ سے روایت ہے کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سنا آپ نے ایک دن فرمایا آگاہ ہو جاؤ ایک بڑا فتنہ آنے والا ہے آگاہ ہو جاؤ متوجہ ہو جاؤ ایک بڑا فتنہ آنے والا ہے اور آج تو فتنوں کا دور ہے یہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب فرمایا تو حضرات صحابہ رضوان اللہ علیہم اجمعین کا مزاج سمجھیے یہ نہیں دریافت کیا کہ وہ کون سا فتنہ ہے کہاں سے آئے گا کب آئے گا کیسا ہوگا یہ سوالات نہیں کیے بات سمجھ رہے ہیں فوراً حضرت علی رضی اللہ عنہ فرماتے ہیں قلت من مخرج منہا یا رسول اللہ یا رسول اللہ اس فتنے سے اس کے شر سے بچنے اور نجات پانے کا ذریعہ کیا ہے یہ ہے اصل چیز تو بیماری آتی ہے تو بیماری سے نجات کس طرح پائیں نقصان ہوتا ہے تو نقصان سے کس طرح بچا جائے ویسے فتنہ آتا ہے تو اس فتنے سے ہم اپنا چھٹکارا کس طرح کریں اس فتنے سے کس طریقے سے بچیں یہ ہے اصل چیز یہ مزاج تھا حضرات صحابہ رضوان اللہ علیہم اجمعین کا تو پریشانی جو ہوتی تو اس سے چھٹکارا کیسے پایا جائے مصیبت جب آئے گی تو اس سے اپنی حفاظت کس طرح کی جائے یہ مزاج شریعت ہے آج اسی میں الجھ کر رہ جاتے ہیں वो क्या चीज़ है, उसका नाम क्या है, वो क्या कहाँ से आएगा, वो कब आएगा, इसी के पीछे पढ़कर रह जाते हैं। अब देखिए कुरान पाक के बारे में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सबसे पहली चीज़ ये फरमा रहे हैं, उस फितने से बचाव के लिए, उससे छुटकारा पाने के लिए कुरान पाक है। क्या है? फरमाया या रसूलल्लाह, उस फितने के शर से बचने और नजात पाने का ज़रिया क्या है? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया किताबुल्लाह। क्या है? तो देखो, इतना बड़ा फितना जिसके बारे में आप आगाह कर रहे हैं, सुनो कह रहे हैं, उसका जवाब क्या इरशाद फरमा रहे हैं कि उस फितने से छुटकारा पाने, उससे बचने का ज़रिया क्या है? कुरान पाक है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया किताबुल्लाह। अब सुनिए, ज़माने तीन होते हैं, एक माजी पास्ट, एक हाल प्रेजेंट और एक मुस्तकबिल फ्यूचर। तो तीन ज़माने होते हैं, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं इसमें तुमसे पहली उम्मतों के सबक आमोज वाकयात। नंबर एक, पहली उम्मतों के वाकयात हैं, उन वाकयात को सिर्फ वाकयात के तौर पर नहीं लेना है बल्कि सबक आमोज हैं, जिनसे हमको सबक मिलता है, इबरत मिलती है। तो इस कुरान में पहली उम्मतों के सबक आमोज वाकयात हैं, यानी फर्माबरदार कौम को अल्लाह ने क्या किया, ना फरमान कौम के साथ अल्लाह तबारक व तआला ने क्या किया, ये है असल चीज़। तो कुरान में जो वाकयात बयान किए गए हैं उनको सिर्फ वाकई और किस्से के तौर पर पढ़ना और सुनना नहीं, उनसे इबरत हासिल करना। तो पहली चीज़ ये फरमाया, इसमें तुमसे पहली उम्मतों के सबक आमोज वाकयात हैं। नंबर दो, और तुम्हारे बाद की इसमें इत्तिलाआत हैं, फ्यूचर में क्या क्या होगा उसकी इत्तिलाआत हैं। दो चीज़ें हो गई, यानी आमल व अखलाक के जो दुनियावी और उखरवी नताई, जो समरात मुस्तकबिल में सामने आने वाले हैं, कुरान मजीद में उन सब से भी आगाही दी गई है। मिसाल के तौर पर, इंसान अच्छा अमल करे या बुरा अमल करे, सूरह यासीन में वह नक्तुबु मा कद्दमू व आसारहुम, छोटी सी आयत है, हम इंसानों के आमाल को भी लिखते हैं, उनके आसार को भी लिखते हैं। एक अमल होता है, एक उसका असर, उसका समर, उसका फ़ायदा, इसको भी अल्लाह पाक लिखते हैं। तो ये दीन इस्लाम की बहुत बड़ी खूबी है कि बंदा तो एक अमल करता है लेकिन उसका असर जब तक और जहाँ तक होता है अल्लाह पाक वो सब उसका सवाब उसको पहुँचाते हैं। सुभान अल्लाह, समझ रहे भाई? अल्लाह जज़ाए खैर अता फरमाए, हज़रत की कब्र पर अल्लाह ताला लाखों लाखों रहमत नाजिल फरमाए। इतना काम करके गए हैं, आज लाखों 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 बंदों को सही रास्ता मिला है, दीन की आगाही हुई है, गुनाहों से तौबा करने का जज्बा पैदा हुए, बुराइयों को छोड़ने का ख्याल आया है। अब ये सब जाहिर बात है हजरत के आसार हैं। तो अल्लाह पाक अमल भी और उसका असर भी दोनों भी लिखेंगे। तो फरमाया नक्तुब मा कद्दमू व आसार। अब तीसरी चीज़ है, मौजूदा हाल हमारा है ना, उसके लिए क्या है? और फरमाया तुम्हारे दरमियान में जो मसाइल पैदा हों कुरान में उनका हुक्म और फैसला है। सुभानअल्लाह। तो मौजूदा मसाइल के लिए भी, अब जो मसाइल पैदा होंगे, जो हालात आएंगे, उनके लिए भी उसका हल और उसका फैसला किस में है? कुरान में है। फरमाया हक व बातिल और सही और गलत के बारे में वो कौल फैसल है। कुरान पाक हक और बातिल के दरमियान, सही और गलत के दरमियान कौल फैसल कहते हैं, फैसला करने वाली बात। आज के ज़माने में अच्छा जो है वो बुरा है, बुरा जो है वो अच्छा है, बोलते नहीं बद अच्छा बदनाम बुरा करके, जो हकीकत में बुरा होता है वो लोगों की नज़र में अच्छा हो गया है, और जो बदनाम हो गया वो लोगों की नज़र में बुरा हो गया है, ऐसा हो रहा है आज। तो जो जालिम है वो नेक नामी ले लेता है, जो मजलूम है वो बदनाम होकर रह जाता है। तो इस तरीके से एक प्लानिंग के तहत आज दुनिया में सच को झूठ, झूठ को सच, सफ़ेद को सियाह, सियाह को सफ़ेद बयान किया जा रहा है पूरी दुनिया में। इसमें मीडिया का सबसे बड़ा हाथ है, बता 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 कर झूठ को इतना बोलो कि लोग उसको समझ सही समझने लगे, यह हाल हो गया है। तो इसलिए दिन रात दिन रात दिन रात, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि हक को बातिल और सही और गलत के बारे में वो कौल फैसल है, उसमें अल्लाह ताला कौल ऐसी बात फरमाते हैं जो फैसले की होती है, इंसान उसके ज़रिए से हक व बातिल को समझता है। आगे फरमाया वो फजूल बात और यावा गोई नहीं है। तो कुरान में जो बातें हैं, नौज़बिल्लाह नौज़बिल्लाह, काफिर लोग कहते थे असातीरुल अव्वलीन है, छोड़ो किससे, बंडल किससे बोलते थे। अल्लाह कहते हैं नहीं, ऐसी बात नहीं है, उसमें जो भी है वो क्या फजूल और बेमतलब की चीज़ें नहीं हैं। जो कोई जाबिर और सरकश उसको छोड़ेगा, यानी गुरूर और सरकशी की राह से कुरान से मुंह मोड़ेगा, अल्लाह ताला उसको तोड़ के रख देगा। तो कुरान के ताल्लुक से कोई गुस्ताखी करें, अल्लाह पाक उसको ख़त्म कर देते। हमारे उस्ताद मोहतरम ने हज़रत मौलाना सैफुद्दीन साहब रशादी रहमतुल्लाह अलैह ने एक मौके पर सबक में फरमाया था कि यहाँ का जो वज़ीर आला था MGR में, एक मौके पर उसने बहुत बड़ी बात और बहुत गुस्ताखी की बात कह दी थी कि मैं कुरान के क़ानून को बदल कर रख दूँगा, ऐसा कर। हज़रत फरमाया उसके करीब ही उस पर ऐसा लकवा पड़ा कि वो बोलने से आजीज़ आ गया और ऐसी बड़ी बीमारी में मुबतला हुआ, उसके दिमाग में कीड़े पड़ गए, उसकी खोपड़ी को फाड़ कर उसमें जो है वो जरासीम निकाले जाते थे, ज़िंदगी भर उसके बाद से वो बोल नहीं सका, समझते। तो मुक्का हो गया, क्या हो गया, इलाज के लिए अमेरिका ले गए, एक लतीफ़ा भी सुनाए, अमेरिका ले गए अस्पताल में, तो वो बेड में लेटे लेटे ऐसा किया, क्या दो का इशारा किया, अस्पताल वाले समझे इसको बैतुलखला की ज़रूरत आ रही है इसलिए नंबर 2 इशारा कर रहा है। उसको पकड़ कर बुलाकर बैतुलखला तक ले गए, वहाँ उसको देखते ही वैसा किया, नहीं नहीं कर, तो नर्स समझी कि अब इसको ज़रूरत नहीं है, फिर लाकर उसको लिटा दिए, फिर थोड़ी देर के बाद ऐसा किया, वो समझी अब तकाजा आ गया इस तरह से, फिर उसको बुलाकर बैतुलखला के पास लाई, वो ऐसा किया नहीं करके, क्या ये क्या चक्कर है, समझ में आता नहीं ना। तो असल में उसका रट्ट ये चिन्हन था, वो दो दिखाता था ऐसा, दो पत्ते का जो उसका निशान है, तो ऐसे ही कभी भी देखे तो उंगली ऐसा दिखाता था, वो तो रट्टेल दो पत्तों का उसका निशान था, वो दिखा 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 कर इलेक्शन के मौके पर से भी वही आदत पड़ गई थी, तो ज़िंदगी भर चूँकि वैसे ही दिखाया, मौत के वक्त भी क्या कर रहा है। इसलिए अल्लाह वाले बोलते हैं जो चीज़ इंसान ज़िंदगी भर बोलता रहता है वही चीज़ मौत के वक्त भी बोलेगा। एक बुज़ुर्ग बोले पुराने ज़माने में छोटी छोटी कारें बनती बिकती थी और वो जर्मन की जापान की होती थी, क्या तो वो बेचने वाला जब देखो जर्मन जापान चाराने, जर्मन जापान चाराने वही सच बोलता था, मौत का वक्त आ गया आखिर वक्त में उसको कलीमा पढ़ा रहे हैं लेकिन वो क्या बोल रहा है, जर्मन जापान चाराने जर्मन यही बोल रहा। इसीलिए हमेशा आखिरी वक्त की फिक्र अल्लाह वालों को रहती है, आखिरी बोल जो है हमारा वो अल्लाह की याद के साथ हो, कलीमे के साथ हो, इसका बहुत फिक्र रहता है। तो ये तो वो जो है वो उस तरीके से इबरतनाक जो है चीज़ में मुबतला हुआ। अच्छा तो बहरहाल ये अल्लाह की किताब से कोई टकराए तो यहाँ का जो कलंजर था करना नदी वो बहुत मजाक अंदाज में बात करता और बड़ी फसी जुबान बात करता था, बड़ा ज़बरदस्त कातिब था, बहुत अच्छा लिखने वाला था। MGR के पास मिलने जो है, जब राजीव गांधी आया और राजीव गांधी की माँ इंदिरा गांधी, उसे मार दिए गए थे, मार दिए ना, तो उन्हें क्या बोला, ता इल्लादवन वा इल्लादवन कटे वंदे करा तमिल समझ जाते, माँ नहीं सो आदमी ता इल्लादवन वा इल्लादवन कटे वंदे करार, मुँह नहीं सो बोलने नहीं आता उसके पास आकर है घर को, खैर जो तमिल वाले वो समझ गए रहेगा। तो फरमाया जो शख्स जो है, जो कोई जाबिर और सरकश इसको छोड़ेगा, यानी गुरूर और सरकशी की वजह से कुरान से मुंह मोड़ेगा, अल्लाह ताला उसको तोड़ के रख देगा। और जो कोई हिदायत को कुरान के बग़ैर तलाश करेगा, देखो भाई कुरान के अलावा दूसरी चीज़ों में हिदायत को तलाश करेगा, और जो कोई हिदायत को कुरान के बग़ैर तलाश करेगा उसके हिस्से में अल्लाह की तरफ से सिर्फ गुमराही ही आएगी। क्या आएगी? हाँ, हिदायत को कुरान को छोड़कर दूसरी चीज़ों में, यानी वो हिदायत हक से महरूम रहेगा। देखिए वजह उसकी ये है, दूसरे दीन धर्म हो, नज़रियात हो, ये सब इंसानों की चीज़ें किसकी हैं भाई, और कुरान क्या है, इंसानों की किताब नहीं है, ये वही इलाही है। इसलिए इंसान की कामयाबी के लिए सिर्फ उसकी अकल काफ़ी नहीं है, अकल से आगे जो है वही है। तो इसीलिए हमारा मदार और हमारी हर चीज़ जो है वो वही इलाही पर जाकर रुकती है, वही कामयाबी का ज़रिया है। वरना अपनी अकल से इंसान सोचेगा तो एक एक की अकल एक एक बात कहेगी, और अकल क्या होती है, बहुत छोटी होती है कि नहीं की। अब अपनी अकल से कोई बोला तो क्या बोला, इंसान पहले क्या था, कीड़ा था, फोना फोना होते होते फिर बंदर बना, लंगूर होकर बंदर बना शायद। तो अल्लाह हमको फरमा रहे हैं कि तुम बनी आदम हो, आदम की औलाद, और ये नज़रिया कह रहा है कि हम किसकी औलाद हैं, बंदर की औलाद हैं। अब देखो अल्लाह हमको इंसान कह रहा है और हम अपनी असल बंदर को मान रहे हैं, देखो कितना फ़र्क हो गया जी, यही है असल। लेकिन वो थियरी ऑफ एवोल्यूशन जो था जी, चार्ल्स डार्विन का थे, उसका फलसफा, उसका नज़रिया कितने लोग पढ़ते थे और उसको मानते थे। अब देखो अल्लाह हमको कह रहे हैं तुम अशरफुल मखलूकात हो, वलकद करमना बनी आदम, हमने इंसान को बाइज्जत बनाया, अल्लाह हमको इंसान बना इज्जत दे और हम बंदर बनना चाहें, क्या बात है बोलो, समझ रहे हैं। वैसे कोई किसी को बोल दे बांदरे को तो कितना गुस्सा आता है, अब बांदरे बोले तो गुस्सा आता, बोले तो हम बंदर की औलादी से मान लिया तो क्या गुस्सा तुम्हारे को, कहीं को गुस्सा आना बोलो, है कि नहीं। कुरान ही हबलुल्लाहिल मतीन है, हबल के माने रस्सी, यानी अल्लाह से ताल्लुक का मजबूत वसीला है ये, इसके ज़रिए से अल्लाह ताला तक पहुंचना बहुत आसान है। और मुहकम नसीहतनामा है, मुहकम के माने मजबूत, छोड़ू बातें नहीं, वादा खिलाफी नहीं, इसमें जो नसीहतें हैं वो बिल्कुल दुरुस्त। तो मुहकम है नसीहतनामा, और वही सिरात मुस्तकीम है, सीधा रास्ता। अल्लाह ताला से हम हर रकात में दुआ मांगते हैं क्या, इहदिनस्सिरातल मुस्तकीम, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाने वही सिरात मुस्तकीम है और वही वो हक मुबीन है जिसकी इत्तिबा के ख्यालात कजी से महफूज रहते हैं। जो इसकी इत्तिबा करेगा वो कजी से, टेढ़पन से महफूज रहेगा, और ज़ुबानें उसको गड़बड़ नहीं कर सकती, यानी ज़ुबान उसको बदल नहीं सकती, यानी जिस तरह अगली किताबों में ज़ुबानों की राह से तहरीफ दाखिल हो गई और मुहर्रफीन ने कुछ का कुछ पढ़कर उसको मुहर्रफ कर दिया, इस तरह कुरान में कोई तहरीफ नहीं हो सकती। अब देखो हाफिज़ साहब चाहे वो कोई भी हो, थोड़ी सी गलती करते फौरन पीछे से लुकमा देते, है कि नहीं, चाहे वो छोटी उम्र का ही क्यों ना हो, بچہ فوراً لقمہ دیتا ہے، یہ قرآن کی خصوصیت ہے، کوئی بھی چھوڑ کر نہیں جا سکتا، کوئی بھی غلط نہیں پڑھ سکتا، اللہ ایسی کتاب ہے۔ ایک ڈیبیٹ ہوا مسلمانوں میں اور عیسائیوں میں، اچھا تو مسلمان مناظر نے ایک بہت عجیب بات کہی، اس نے ایک دم برملا کہا، دیکھو یہ انجیل انجیل بولتے ہیں نا بائبل کر کے، وہ کون سی زبان میں ہے ان کو معلوم نہیں، سب ہاتھا میں لے لگ پھرتے، اتوار اتوار کو بردر آم فادر آم پادر آم سب بھی کیا کرتے ہیں، کس کے ہاتھ میں دیکھتے بائبل آ رہتے، اب تمل ناڈو میں تمل میں ہے، ٹھیک تلنگانہ میں تیلگو میں ہے، اب سب بھی لے لگ پھر رہے بائبل، وہ بائبل کیا، وہ تیلگو میں کیا نازل ہوئی بائبل، تمل میں کیا نازل ہوئی، وہ خود پریشان ہیں۔ انہوں نے کیا کیا، جب یہ دیکھا کہ قرآن عربی میں ہے، کیا اس لیے مروح کرنے کے لیے انہوں نے انجیل کو کیا کیا عربی میں بدل دیا، اصل وہ نازل ہوئی عربی میں نہیں، دوسری زبان عبرانی یا سوریانی میں، وہ بدل دیے، پھر ان کو خیال آیا ارے رہی عربی میں نازل نہیں ہوئی نا گھر کے، اب اصل نسخہ ان کے پاس نہیں ہے، اصل کتاب نہیں ہے، پھر اس عربی کو رکھ کر پھر سوریانی میں بدلے عبرانی میں بدلے، ایسا ان کا حال ہے۔ اسی لیے ایک مسلمان مناظر نے ڈبیٹ میں کہا بائبل از اے بک وچ ہیز بین ریٹرن ان مینی لینگویجز ویئر ایز قرآن از اے بک وچ ہیز بین ٹرانسلیٹڈ ان مینی لینگویجز، کیا فرق ہے، کیا کہا، تمہاری کتاب وہ ہے جو مختلف زبانوں میں لکھی گئی ہے، تمہیں خود نہیں معلوم کس زبان میں نازل ہوئی ہے، کبھی عبرانی میں کبھی سوریانی میں کبھی عربی میں کبھی انگریزی میں لکھ رہے ہو تم، تو اصل زبان کس زبان میں کتاب نازل ہوئی ہے وہ خود تمہیں نہیں معلوم، لیکن ہمارا قرآن الحمدللہ جس زبان میں نازل ہوا، جب نازل ہوا تب سے لے کر اب تک بھی کیا ہے، محفوظ ہے، وہ کتاب قرآن جو ہے وہ عربی میں ہے تو عربی ہی میں ہے، وہ دوسری زبان میں لکھا نہیں گیا، ہاں البتہ دوسری زبانوں میں اس کے ٹرانسلیشنس ہوئے ہیں، اس کے ترجمے ہوئے ہیں، یہ خود کتنی بڑی بات ہے۔ تو فرمایا جس طرح اگلی کتابوں میں زبانوں کی راہ سے تحریف داخل ہو گئی اور محرفین نے کچھ کا کچھ پڑھ کر اس کو محرف کر دیا، اس طرح قرآن میں کوئی تحریف نہیں ہو سکے گی۔ اس کی بڑی مثالیں ہیں، شروع زمانے سے لے کر آج تک بھی کوششیں ہیں، اللہ کی پناہ، تھوڑے تھوڑے وقفے سے کوشش ہوتی لیکن ناکام ہوتی، ناپاک ہوتی، کیا ہوتی، کچھ سال پہلے الفرقان الحق کر کے نکلا تھا ایک، مصیبت خامخواہ پریشان کرتے ہیں، اللہ تعالیٰ نے تا قیامت اس کو محفوظ رہنے کا انتظام فرما دیا، کیا فرما دیا، اللہ کی ذات باقی ہے، اللہ نے کہا ہم اس کی حفاظت کریں گے، اس لیے قرآن کیا ہے وہ باقی ہے، اور علم والے کبھی اس کے علم سے سیر نہیں ہوں گے، قرآن جتنا بھی پڑھ لیے ہمیں سب سیکھ لیے سب جان لیے سب تفسیریں معلوم ہوگی، ایسا نہیں، کیا کتنی بھی انسان کی صلاحیت ہو قابلیت ہو پوری زندگی گزر جائے پھر بھی دعویٰ نہیں کر سکتا، کیا ایک صاحب ویسے مجمع میں بھرے مجمع میں بول دیا کیا پوچھنا ہے پوچھو کیسا کر کے، اپنے علم پر ان کو ایک یہ تھا، ایک صاحب سوال کیا ہے حضرت سلیمان علیہ السلام ہے نا، ان کے زمانے میں ان کی فوج آتے وقت ایک چونٹی جا کر جو ہے دوڑ کر جا کر سب کو اطلاع دی، یا ایھا النمل ادخلوا مساکینکم لا یحطمنکم سلیمان و جنودہ، ہے یہ بولے انہیں کیا پوچھیے، وہ گئی نا انہیں چونٹی کی چمٹا کی مرد کی جو عورت کی بولو گئے، کیا اب پریشان ہو گئے، کیا اب پریشان ہو گئے، کیسا بولیں گے، بعد میں دیکھے ارے آیت میں کیا ہے، وقالت نملتن ہے وقال نملتن ہے وقالت نملتن ہے تو مونس کا سیگا ہے نہیں، تو پھر انہیں بولے اتنا بھی معلوم ہوتا نہیں نا، اللہ بولتے قالت مونس سے کہیں ایک چونٹی نے تو انہیں بولا بھائی کچھ نہ تیسو فیمیل اتنا انہیں تو اتنا بھی تو انہیں معلوم ہوتا نہیں کیا کرو، بولتے شرمندہ ہو گئے، ویسا قرآن میں کوئی بھی دعویٰ نہیں کر سکتا، سمجھ، یعنی قرآن میں تدبر کا عمل اور اس کے حقائق و معارف کی تلاش کا سلسلہ ہمیشہ ہمیشہ جاری رہے گا، اور کبھی ایسا وقت نہیں آئے گا کہ قرآن کا علم حاصل کرنے والے محسوس کریں گے کہ ہم نے علم قرآن پر پورا عبور حاصل کر لیا ہے، ایسا نہیں۔ اس میں باریک ایک بات ہے، سنو، بعض لوگ کیا کرتے ہیں، اپنی سائنس کی چیزوں کو، اپنی ٹیکنالوجی کو، اپنی تحقیقات کو قرآن کے ساتھ جوڑ کر قرآن میں ہے دیکھو، قرآن میں ہے دیکھو، ایسا بولتے ہیں۔ یہ بہت خطرناک نظریہ ہے، ایسا بولیں گے تو کیا ہوگا، جب ان کا نظریہ بدل جائے گا تو نعوذ باللہ قرآن کی آیت کا معنی بھی بدل جائے گا، سمجھ رہے ہیں؟ ایسا نہیں ہے۔ تو تمہارے نظریے کو رکھ کر قرآن کو اس میں فٹ نہیں کرنا، سمجھتے ہیں؟ ایک زمانے میں کانگریس بھی مسلم لیگ کی جو حیثیت تھی، اس میں ایک جناب بولا کرتے ہیں کیا اس دن صراط المستقیم نہیں، کیا سیدھا راستہ، وہ کانگریس کا راستہ کہتے ہیں۔ ایسی سبھی باتیں زیادہ یہ ہو گیا کر کے بولے تو ہر چیز میں ان کی پارٹی تھی۔ حضرت جی مولانا یوسف صاحب رحمۃ اللہ علیہ فرماتے تھے، کون پارٹی میں جاتا کہ وہ کینڈیڈیٹ کیا کرتا، اس پارٹی کا سوم کلمہ پڑھتا کہتے۔ کیا سوم کلمہ؟ کیا سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر کہتا کہتے۔ کیا کہتے؟ سبحان اللہ، اللہ پاک ہے، کون سی پارٹی بھی پاک نہیں، میری پارٹی ہے کہ پاک ہے، الحمد للہ سب تعریف ہے اللہ کے لیے، انہیں کیا بولتا، سب تعریف ہے میری پارٹی کے لیے، سبحان اللہ الحمد للہ لا الہ الا اللہ، نہیں ہے کوئی معبود سوا، ویسا نہیں ہے کوئی پارٹی سوائے میری پارٹی کے، اللہ اکبر، اللہ سب سے بڑے ہیں، نہیں ہے کوئی پارٹی میری اتنی پارٹی، کلمہ پڑھتا کہتے کیا اللہ اکبر۔ تو ویسا کسی بھی نظریوں کو قرآن میں فٹ کر کے ایسا نہیں بولنا، یاد رکھو، یہ گمراہی ہے، سمجھ گئے؟ مصر کے ایک عالم جواہر القرآن لکھے، میں بھی دیکھا ہوں، اس پوری تصویر میں تصویریں لا لیے، بھر بھر کر سائنسی چیزیں سب لا لیے، اب یہ اس میں فوٹواں سب ہی جانوروں کے، انسانوں کے، سب ہی اللہ متنتاوی کیا، اب یہ کیا، اللہ جزائے خیر دے ہمارے علماء کو، حضرت مولانا شبیر احمد عثمانی یا حضرت مولانا یوسف بن نوری رحمۃ اللہ علیہ، غالب حضرت یوسف بن نوری رحمۃ اللہ علیہ ایک کانفرنس میں گئے کیا، اور جا کر ان شیخ کو فرمایا آپ نے کیا ستم ڈھایا ہے اللہ کی کتاب پر، یہ کیا تفسیر کے عنوان پر آپ نے چیزیں لکھی ہیں، اور یہ کیا تصویریں آپ نے بھر دی ہیں اس میں، سنیے کل کا دن کوئی نظریہ بدلے گا تو لوگ قرآن کی آیت کو بدلنے کی فکر کریں گے، اس کے مطلب کو بدلنے کی فکر کریں گے، آپ لوگوں کو گمراہی کی طرف لے جا رہے ہیں۔ حضرت نے خوب ان کو جو ہے یہ کیا، تو ان کو احساس ہوا، واقعی احساس ہوا، اور انہوں نے کہا کہ میں سمجھتا ہوں کہ اللہ تبارک و تعالیٰ نے ایک فرشتے کو میری اصلاح کے لیے بھیجا، کیا بولا، اللہ تعالیٰ نے ایک فرشتے کو میری اصلاح کے لیے بھیجا ہے۔ تو فرمایا کبھی ایسا وقت نہیں آئے گا کہ قرآن کا علم حاصل کرنے والے محسوس کریں گے کہ ہم نے علم قرآن پر پورا عبور حاصل کر لیا ہے، اور اب ہمارے حاصل کرنے کے لیے کچھ بھی باقی نہیں رہا ہے، بلکہ قرآن کے طالبین علم کا حال ہمیشہ یہ رہے گا کہ وہ علم قرآن میں جتنے آگے بڑھتے جائیں گے اتنے ہی ان میں طلب کی ترقی کرتی جائے گی، اور کر کے، اور ان کا احساس یہ ہوگا کہ جو کچھ ہم نے حاصل کیا ہے وہ اس کے مقابلے میں کچھ بھی نہیں ہے جو ابھی تک ہم نے حاصل کیا ہے۔ یہ ہے اصل، جتنا علم بڑھتا ہے اتنا ہی، ایک حضرت بولے ایک مسئلہ جان لیا کر کے تو خوش ہو جانا، کو کیا جتنے مسئلے نہیں جانا ہے نا اتنا جاہل ہے، تو اس پر دیکھتے ہیں نظر ویسی ہونی چاہیے، ایک مسئلہ جانا کر کے نہیں، ایک مسئلہ جاننے کا معنی 90 پر 9 مسئلے نہیں جان کر ہے، ایک مسئلے کا تو عالم ہے تو 90 پر 9 مسئلوں کا کیا ہے تو جاہل ہے، ایسا کر کے سمجھ، تو ایسا۔ اور وہ قرآن کثرت مزاولت سے کبھی پرانا نہیں ہوگا، یعنی جس طرح دنیا کی دوسری کتابوں کا حال ہے کہ بار بار پڑھنے کے بعد ان کے پڑھنے میں آدمی کو لطف نہیں آتا، ان قرآن پاک کا معاملہ اس کے بالکل برعکس ہے، وہ جتنا پڑھا جائے گا اور جتنا اس میں تفکر و تدبر کیا جائے گا اتنا ہی اس کے لطف و لذت میں اضافہ ہوگا۔ دیکھو تراویح پڑھتے ہیں پڑھتے ہیں پڑھتے مزہ آتا رہتا مزہ آتا رہتا ہے، ٹھیک، اور اس کے عجائب یعنی اس کے دقیق و لطیف حقائق و معارف کبھی ختم نہیں ہوں گے، جاری رہیں گے۔ قرآن کی یہ شان ہے کہ جب جنوں نے جنات نے اس کو سنا تو بے اختیار بول اٹھے انا سمعنا قرآنا عجبا یہدی الی الرشد فآمنا بہ، ہم نے قرآن سنا جو عجیب ہے رہنمائی کرتا ہے بھلائی کی بس ہم اس پر ایمان لے آئے۔ تو جنات سنتے ہی کیا بولیں انا سمعنا قرآنا عجبا یہدی الی الرشد، جو رہبری کرتا ہے ہدایت، پھر ہم ایمان لائے، فوراً انہوں نے ایمان لایا۔ تو فرمایا جس نے قرآن کے موافق بات کہی اس نے سچی بات کہی، اور جس نے قرآن پر عمل کیا وہ مستحق کے اجر و ثواب ہوا، اور جس نے قرآن کے موافق فیصلہ کیا اس نے عدل و انصاف کیا، اور جس نے قرآن کی طرف دعوت دی اس کو صراط مستقیم کی ہدایت نصیب ہوئی۔ تو یہ اصل حقائق ہیں قرآن پاک کے تعلق سے، یہ بڑی زبردست حدیث پاک ہے جس میں حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے کھول کھول کر ایک ایک چیز کو بیان کیا ہے۔ بہرحال آج چونکہ یہ ماہ قرآن ہے اس نسبت سے یہ چیزیں بیان کی گئی ہیں، جیسے کہ ہم اسے پہلے بھی اعلان کیے تھے کہ ہمارا یہاں کا دار ایمان کا ایک معمول ہے کہ رمضان کے آخر میں کھانا تقسیم ہوتا ہے یہاں سے، اور پڑوس کی آبادی پوری آ کر لے جاتی ہے، اور بیچارے ہیں تو ایک بجے سے آنا شروع کر دیے ہی ایپو گڑ کرائیں گے ساپاڑ ایپو گڑ کرائیں کر کے ان کو سنبھال سنبھال کو بشیر بھی ان کو سنبھال رکھی کیا، اس لیے زیادہ دیر بھی جو ہے مناسب نہیں ہے۔ اس لیے آپ سب حضرات بھی جو ہے ان سب کے حق میں دعا کریں کہ اللہ تعالیٰ انہیں بھی ایمان نصیب فرمائیں۔ یہ دار ایمان ہے تو یہاں سے اللہ تبارک و تعالیٰ ایمان کی دعوت کی محنت چلائے، سب کو ایمان نصیب ہو جائے، ہدایت کی ہوائیں یہاں سے چل رہی ہیں، اس کے حق میں دعا کریں۔ دور قریب رہنے والے جہاں تک یہ آواز جا رہی ہے وہ سب بھی اپنی دعاؤں میں شریک رہیں، اور چونکہ زیادہ دیر کرنا بھی مناسب نہیں ہے بیچارے وہ انتظار میں رہیں گے، اس لیے ہمارا حسن خلق یہ خود بتاتا ہے، ہم نے جب ان کو 2 بجے کا وقت دیا ہے 2 بجے بول دیے وہ، اب 2:30 ہو رہے ہیں، اس سے زیادہ تاخیر بھی مناسب نہیں ہے۔ اس لیے انشاءاللہ دیگر اعمال معمولات وغیرہ اپنے اپنے طور پر کر لیں اور دعاؤں کا اہتمام کریں۔ اغلب اور گمان یہی ہے کہ آج چونکہ سعودی عرب کی طرف سے بات آئی ہے کہ وہاں عید جو ہے کل کو ہے، تو اس لیے یہاں اندازہ، باقی کوئی حتمی بات نہیں ہے، وہ تو چاند پر ہی ہے، ہو سکتا ہے کل کا روزہ بھی اللہ تبارک و تعالیٰ ہم کو نصیب کرے، تو انشاءاللہ کل کی مجلس میں آخر دعا ہوگی انشاءاللہ۔ اللہ تعالیٰ ہم سب کے جمع ہونے کو آنے کو قبول فرمائے، اور اللہ تبارک و تعالیٰ ان سب کو بھی ہدایت نصیب فرمائے۔ اس لیے اس وقت ہم مختصر دعا کر کے بات کو ختم کرتے ہیں۔ اللہم لک الحمد ولک الشکر یا ربی یا اللہ، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين۔ ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم۔ وصلي وسلم على خير خلقه محمد واله واصحابه اجمعين برحمتك يا ارحم الراحمين، والحمد لله۔